सामान्यतया यो विश्वास गरिन्छ कि विश्वासीहरूले दुःख कष्ट भोग्नु परमेश्वरको इच्छा होइन। धेरै प्रख्यात शिक्षकहरू, प्रचारकहरू सबैले यही कुरामा जोड दिन्छ कि तपाईँको लागि परमेश्वरको इच्छा भनेको समृद्धि हो। तपाईँ स्वास्थ्य र समृद्ध भएको परमेश्वर चाहनुहुन्छ र समृद्धि तपाईँको जीवनमा उहाँको आशिष र उपस्थितिको चिन्ह हो। पुल्पिटबाट परमेश्वरको इच्छा तपाईँको समृद्धि हो भनेर प्रचार गरेको सुन्न मानिसहरू चर्चमा भिड लाग्छन्। कसरी तिनीहरूलाई चर्च जानुपर्छ भनिराख्नु पर्दैन र तपाईँले चर्चको आराधना र चर्चको आशिषको समय यसो विचार गर्नुभयो भने भौतिक आशिष र समृद्धि मुख्य विषय भएको तपाईँले पाउनुहुनेछ। चर्चहरूको आराधना समय आराधना सेवा अथवा आराधना समेत समृद्ध केन्द्रित हुन्छ। हामी निको हुने आशा राखेर आराधना गरिरहेको हुन्छौँ। जसै तिम्रो आराधना गर्छौँ आत्मा र शरीरको रोग निको हुन्छ। कतिचोटि हामीले निको हुने आशामै भजन गाएको छौँ आराधनाको समयमा। हामी निको हुने उद्देश्य राखेर आराधना गर्छौँ। हाम्रो आराधनाको उद्देश्य परमेश्वरको महिमा नभएर हाम्रो सँगै हुन गएको छ। तर फेरि यदि हामी निको हुने उद्देश्यले परमेश्वरको आराधना गर्छौँ भने, यदि हाम्रो आराधनाको उद्देश्य परमेश्वरको महिमा नभए हाम्रो सँगै हुन्छ भने, यदि हामी परमेश्वरलाई केही पाउने त्यो माध्यमको रूपमा मात्र लिन्छौँ भने त गम्भीर समस्या छ। हाम्रो हृदय ठिक छैन। सुसमाचार प्रचारका पर्चाहरू समेत अक्सर परमेश्वरले तपाईँको जीवनको निम्ति एउटा अद्भुत योजना बनाउनु भएको छ भनेर घोषणा गरेका हामी पाउँछौँ। यस्ता प्रकारका सन्देशहरू लोकप्रिय हुन्छन् किनभने यो मानिसहरूले सुन्न चाहेको कुराहरू नै हो र उनीहरूले सुन्न चाहेको कुरासँग मिल्दोजुल्दो छ र यस्तो प्रकारको सन्देशहरू राम्रोसँग बिक्री हुन्छ इट सेल्स भेरी वेल। मानिसहरू यी सन्देशहरू सुन्न सजिलै भेला हुन्छन्। तिनीहरू आफ्नो जीवनको लागि परमेश्वरको त्यो अद्भुत योजनाबारे जान्न सुन्न आतुरताका साथ चर्चमा भेला हुन्छन्। 10:30 होइन, 10:35, 10:45 होइन, 10 बजे भेला हुन्छन्। तर यो अद्भुत योजनामा आत्महिंकार, दुःख कष्ट र क्रुस संलग्न छ भने नि तब के? यस परमेश्वर तपाईँको जीवनको निम्ति उदयको योजना राख्नुभएको छ, अद्भुत योजना बनाउनु भएको छ। तर त्यो योजना तपाईँको पवित्रीकरण हो अनि त्यसमा कष्ट छ, त्यसमा सतावट छ, त्यसमा परीक्षा छ भने नि के तपाईँ त्यति नै एक्साइटेड हुनुहुन्छ? जब एउटा चर्चले विश्वासयोग्य भए क्रुसमा चाँगिनुभएका ख्रिस्टलाई प्रचार गर्छ, परमेश्वरको पवित्रता, पापको गम्भीरता र मुक्तिदातो खाँचो र क्रिस्चियन जीवनमा भोग्नुपर्ने त्यो दुःख कष्टको अपरिहार्यताबारे जोड दिन्छ, जस्तै आफूलाई इन्कार गर्ने र जीवन प्राप्त गर्न आफ्नो जीवन गुमाउनु पर्ने कुरामा जोड दिन्छ, एकदमै थोरै मानिसहरू मात्र चर्चमा देखा पर्नेछ। यो 21 शताब्दीका चर्चहरूको वास्तविकता हो। तर फेरि के बाइबलले स्वास्थ्य, धन सम्पत्ति र समृद्धिको प्रतिज्ञा गर्छ? गर्दैन। बरु बाइबलले दुःख कष्टको प्रतिज्ञा गर्छ। ख्रिस्टका अनुयायीहरू, ख्रिस्टका चेलाहरू, ख्रिस्टको पछि लाग्नेहरू दुःख कष्ट भएर जानेछन्। उनीहरू दुःख कष्टद्वारा चिनिनेछन्। हो, पुरानो करारमा परमेश्वर केही जनहरू थिए जो एकदमै समृद्ध थिए, तर मुख्य कुरा त्यो थिएन। पुरानो कारण पनि मुख्य कुरा भौतिक समृद्धि थिएन। र प्रियहरू, यदि कसैले दुःख कष्ट भोगिरहेको छ भने, यदि कसैको जीवनमा सङ्घर्ष छ भने, कष्ट छ भने, पीडा छ भने, यसको अर्थ यो होइन कि त्यस व्यक्तिसँग विश्वासको कमी छ वा त्यो व्यक्तिसँग परमेश्वर प्रसन्न हुनुहुन्न वा परमेश्वर त्यो व्यक्तिसँग रिसाउनु भएको छ वा त्यो व्यक्तिले पक्कै पनि केही पाप गरेको हुनुपर्छ त्यसकारण उसले कष्ट भोगिरहेको छ भन्ने हुँदैन। तर अक्सर हामीले सुनेको ईश्वर शास्त्र यही नै होइन र वास्तवमा प्रियहरू, परमेश्वरका सबैभन्दा असल जनहरू, पुरुष र स्त्रीहरू आफ्नो सारा हृदय, आफ्नो सारा प्राण, सारा शक्तिले उहाँलाई प्रेम गर्नेहरू अक्सर उनीहरूको जीवन दुःख कष्टले रङ्गिएका हुन्छन्। तिनीहरूले परमेश्वरको इच्छा अनुसार दुःख भोग्छन्। तिनीहरूले विश्वास योग्यताको कारणले गर्दा दुःख कष्ट भोग्छन्। तिनीहरूले परमेश्वरको विरुद्धमा पाप गर्नुको सट्टा परमेश्वरको आज्ञा पालन गर्न त्यो छनौट गरेको कारण दुःख भोग्छन्। अनि यो कुरा हामी उत्पत्ति 39 एकदमै स्पष्टसँग हामी देख्दछौँ। तपाईँसँग बाइबल छ भने कृपया आफ्नो बाइबलमा उत्पत्ति 39 पल्टाउनुहोस्। हामीले उत्पत्ति पुस्तकलाई सिद्ध्याउने गरी प्रचार गरिरहेको छौँ। हामी 39 अध्यायमा आइपुगेका छौँ। उत्पत्तिमा जम्मा 50 अध्यायहरू छन्, तपाईँलाई थाहा छ। यसको अर्थ हामी लगभग उत्पत्तिको पुस्तकलाई भ्याउने भ्याउने समयमा आइपुगेका छौँ। सायद अबको 2 महिनाभित्रमा हामी उत्पत्तिको पुस्तकलाई भ्याउँछौँ होला। सो उत्पत्ति पुस्तक बाइबलको सुरुको पुस्तक हो। मैले अध्याय भनेर राख्दाखेरि तपाईँले त्यो ठुलो ठुलो अङ्कलाई ध्यान दिनुहोला। ठुलो अङ्क तपाईँले देख्नु हुँदैछ भने त्यो अध्याय हो, र सानो सानो अङ्क तपाईँले देख्नु हुँदैछ भने त्यो पद हो। अर्थात् तपाईँ च्याप्टर भनेको बुझ्नुहुन्छ, यदि तपाईँ विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ भने च्याप्टर, सो ठुलो अध्याय भनेको च्याप्टर हो, र सानो सानो पदहरू भनेको भर्स हो, भर्स। सो उत्पत्ति 39 अध्याय हामी सबै हेरेछौँ, र जसै म पढ्छु तपाईँहरू सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। अब योसेफ मिश्रमा लगिए, र फारोको एकजना अधिकृत अङ्गरक्षकका कप्तान पोथिफर भन्ने एकजना मिश्रले तिनलाई त्यहाँ ल्याउने इस्माइलहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गर्नुभएको देखे, यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष दिनुभयो। परमप्रभुको आशिष उनको घरबार, अन्न, खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोडिदिए। आफूले खाने भोजन बाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथे। योसेफ सुन्दर र हेर्नमा राम्रा थिए। केही समयपछि तिनका मालिक की पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, मसँग सुध। तर तिनले अस्वीकार गरेर आफ्ना मालिकी पत्नीलाई भने, हेर्नुहोस्, म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको फिक्री छैन, कुनै कुराको पनि फिक्री छैन, तर र उहाँसँग भएका सबै कुरा उहाँले मेरो जिम्मामा दिनुभएको छ। यस घरमा मभन्दा ठुलो कोही छैन। उहाँले तपाईँ बाहेक सबै कुरा मलाई दिनुभएको छ, किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु? अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे तापनि तिनीसित सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्। एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही पनि कोही काम गर्ने मानिस थिएन। तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत। तर आफ्नो लुगा तिनकै हातमा छोडेर योसेफ भागे र घरबाट बाहिर निस्के। योसेफले आफ्नो लुगा तिनकै हातमा छोडेर घरबाट निस्केका देखेर तिनले आफ्ना घरका नोकरहरूलाई बोलाएर भनिन्, हेर, मेरा स्वामीले त यहाँ एक हिब्रू हाम्रो बेइज्जत गर्न ल्याउनु भएको रहेछ। त्यो मसित सुत्नलाई यहाँभित्र आयो र म चिच्याएर कराएँ कि सुनि त्यसले आफ्नो लुगा मसँग छोडेर भाग्यो र घरबाट बाहिर निस्क्यो। तिनका पति घर नहुन्जेल तिनले त्यो लुगा आफ्नै साथमा राखिन् र उनी आएपछि तिनले यसो भनेर उही कुरा उनलाई पनि सुनाइन्, हामी कहाँ तपाईँले ल्याउनु भएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँभित्र आयो, तर म चिच्याएर कराउने बित्तिकै त्यसले आफ्नो यो लुगा म कहाँ छोडी भागेर घरबाट निस्क्यो। तपाईँको नोकरले मसँग यस्तो व्यवहार गर्यो भन्ने कुरा जब योसेफका मालिकले आफ्नो पत्नीको मुखबाट सुने तब उनी रिसले राखिए। उनले योसेफलाई राजाका कैदीहरू थुनिने झ्यालखानामा लगेर हालिदिए। योसेफ त्यसरी झ्यालखानामा परे। तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र उहाँले तिनीमाथि टिठ्याउनु भयो अनि तिनलाई झ्यालखानाका हाकिमको निगाहपात्र बनाउनुभयो। यसकारण झ्यालखानाका हाकिमले त्यस झ्यालखाना भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे जे काम हुन्थ्यो ती सबै योसेफकै खटनमा हुन्थ्यो। योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानाका हाकिमले केही फिक्री गर्दैन थिए, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुहुन्थ्यो। उत्पत्ति 39 अध्यायबाट हामीले सिक्ने एउटा मुख्य कुरा यो हो। परिणाम जस्तो सुकै भए तापनि परमेश्वरका जनहरू हरेक परिस्थितिमा विश्वासयोग्य रहनुपर्छ, किनकि परमेश्वर तिनीहरूसँग हुनुहुन्छ। कतिजना लेखेर भ्याउनु भयो एकैचोटिमा? ओके, म फेरि दोहोऱ्याउनेछु। परिणाम जस्तो सुकै भए तापनि परमेश्वरका जनहरू हरेक परिस्थितिमा विश्वासयोग्य रहनुपर्छ, किनकि परमेश्वर तिनीहरूसँग हुनुहुन्छ। परिणाम जस्तो सुकै भए तापनि परमेश्वरका जनहरू विश्वासीहरू क्रिस्चियनहरू हरेक परिस्थितिमा परीक्षामा दुःख कष्टको समयमा सतावटमा समृद्धिमा सफलतामा दैनिक जीवनमा जिम्मेवारीहरूमा सम्बन्धहरूमा विश्वासयोग्य रहनुपर्छ। परिणाम जस्तो सुकै भए तापनि परमेश्वरका जनहरू हरेक परिस्थितिमा विश्वासयोग्य रहनुपर्छ। परिणाम जस्तो सुकै भए तापनि विश्वासयोग्य हुँदा कष्टहरू आओस्, अवसर गुमोस्, मित्रता गुमोस्, सम्बन्धहरू टुटोस्, तर विश्वासयोग्य हुनुपर्छ परिस्थिति जस्तो सुकै होस्, किनकि परमेश्वर तिनीहरूको साथमा हुनुहुन्छ, किनकि परमेश्वर तिनीहरूसँग हुनुहुन्छ। अघि हामीले पाप प्रशंसाको प्रार्थनामा सुन्दैथ्यौँ कि परमेश्वर सर्वव्यापी हुनुहुन्छ, उहाँ आफ्नो जनहरू सँगै हुनुहुन्छ जुनै पनि समय जहाँ पनि। सो आज उत्पत्ति 39 हामीले सिक्नुपर्ने एउटै कुरा यही हो, वचन बुधाहरू छैन। आज यही एउटा मुख्य विचार, एउटै कुरा हामी हेर्नेछौँ। परिणाम जस्तो सुकै भए तापनि परमेश्वरका जनहरू हरेक परिस्थितिमा विश्वासयोग्य रहनुपर्छ, किनकि परमेश्वर तिनीहरूसँग हुनुहुन्छ। सो वान मेन थिङ वी क्यान लर्न फ्रम जेनेसिस 39 इज दिस, गॉड्स पिपल सुड रिमेन फेथफुल इन अल सिचुएसन्स रिगार्डलेस अफ द कन्सिक्वेन्सेस, फर गॉड इज विथ देम। God's people should remain faithful in all situations, regardless of their consequences, for God is with them. Parinam jasto sukai bhaye tapani parmeshwar ko jan haru harek paristhiti ma bishwasyogya rahanu parcha, kinaki parmeshwar tinihar sanga hunu parcha, kinaki parmeshwar tinihar sanga hununcha. Utpatti 39 adhyayma hamile dekhne mukhya path yahi ho. Yes path lai hami vistar ma vichar garau. यो सिक्नु कता फेरि सुरु हुन्छ। अब 38 अध्यायमा थोरै एड आए जस्तो लागेको थियो हामीलाई, थोरै विज्ञापन आए जस्तो लागेको थियो, र त्यो विज्ञापन थिएन वास्तवमा, त्यो कथाको एउटा भाग थियो भने हामीले अस्तिको हप्ता हेरिसकेको छौँ। र आज यसो हेर्दाखेरि 39 अध्यायमा आउँदाखेरि बल्ल बल्ल त्यो एड सकियो जस्तो लाग्छ हामीलाई, फेरि कथा रिज्युम भएको छ, योसेफको कथा फेरि सुरु भएको छ। 37 अध्यायमा योसेफ बेचिएका थिए, र अब 39 अध्याय योसेफ कसको घरमा बेचिएका थिए, त्यसपछि के हो के भयो बाँकी कथाहरूको बारेमा बताउँदछ। फारुक एकजना अधिकृत अङ्गरक्षकका कप्तान पोथिफर भन्ने एकजना मिश्रीको घरमा योसेफले नोकरको रूपमा काम गर्न सुरु गरे। आफ्नो त्यो लो स्ट्याटस दयनीय अवस्थाको बावजुद पनि योसेफले उन्नति प्रगति गरे, किनभने परमप्रभु तिनको साथमा हुनुहुन्थ्यो। परमेश्वरको अनुग्रह र पोथिफरको निगाहको कारण योसेफ नोकरबाट घरको मुख्य कारिन्दामा प्रमोट भए, म्यानेजरमा प्रमोट भए, र परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घर पोथिफरको घरमा आशिष दिनुभयो। परमप्रभुको आशिष उनको घरबार अन्नखेद र सबै कुरामाथि थियो। तर सफलताको आफ्नै चुनौतीहरू हुन्छन्। योसेफ बाइबलले भन्छ कि हेर्नमा एकदमै सुन्दर, ह्यान्डसम र राम्रा थिए। योसेफको वर्णन योसेफको आमा राहेलको वर्णन जस्तो जस्तै सुन्छ, यसो हेर्दाखेरि योसेफ ठ्याक्कै आमातिर गएको जस्तो देखिन्छ। जसरी राहेल एकदमै सुन्दर सुड्यौली होइन सुड्यौल थिए, त्यसरी नै योसेफ पनि एकदम ह्यान्डसम राम्रा थियो सुन्दर थियो भनेर बाइबल वर्णन गरेका छ। हेर्नुहोस् योसेफ सफल व्यक्ति थिए, हि वाज अ सक्सेसफुल म्यान अनि हि वाज अ ह्यान्डसम म्यान। एउटै पुरुषमा यो दुइटा कुरा पाउन गाह्रै हुन्छ, सफल र ह्यान्डसम। त्यसैले गर्दा कोही योसेफप्रति आकर्षित हुन्छ, उसको आफ्नै मालिकको पत्नी. पत्साथले भन्छ केही समयपछि तिनका मालिकी पत्नीले योसेफमाथि नजर लगाएर भनिन्, मसँग सुत. योसेफ यतिखेर आफ्नो घर गाउँदेखि आफ्नो परिवारदेखि टाढा छ, माने ऊ विदेशमा छ, प्रवासमा छ, अनि योसेफले यहाँ परीक्षाको सामना गर्दैछ. अक्सर भन्ने गरिन्छ कि जब मानिस आफ्नो घर, आफ्नो चर्च वा देशबाट टाढा जान्छ, जस्तो टाढा हुँदा परीक्षाले सबैभन्दा शक्तिशाली रूपमा काम गर्छ. यस्तो परिस्थितिमा थुप्रै मानिसहरू परीक्षामा फँसेका छन्. ठुलो सहरमा अध्ययन गर्न घर छोड्दा जवानहरू अक्सर परीक्षामा पर्छन्. विवाहित पुरुषहरू समेत कामको सिलसिलामा विदेश जाँदा प्रलोभनमा परीक्षामा पर्ने गर्छन्. त्यस्तै थुप्रै व्यवसायीहरू, सेवकहरू समेत काम वा सेवाकाईको सिलसिलामा यात्रा गर्दा, होटलमा बस्दा परीक्षामा पर्ने गर्छन्. कसैले नदेख्ने भएकोले गर्दा यस्तो परिस्थितिमा परीक्षाको प्रतिरोध गर्न, प्रतिकार गर्न निकै गाह्रो हुन्छ. योसेफ घरबाट टाढा छन् र परीक्षाको सामना गरिरहेका छन्, र यो परीक्षाको प्रतिरोध गर्न अथवा प्रतिकार गर्न गाह्रो थियो. यो एक यौन परीक्षा थियो र धेरै पुरुषहरू यसको पासोमा पर्छन्. थुप्रै नैतिक गिरावटहरू यौनसित सम्बन्धित छन्. नैतिक गिरावट सम्बन्धी हामीले देखेका जति पनि समाचारहरू छन्, चाहे त्यो राष्ट्रिय खेलाडीको बारेमा होस् वा चलचित्र स्टारको बारेमा होस् वा चर्चको अगुवाको बारेमा होस्, प्राय यौनसित सम्बन्धित छन्. यो परीक्षा प्रतिकार गर्न गाह्रो थियो किनभने यो यौन परीक्षा थियो. साथै यो यसकारण स्ट्रङ टेम्पटेसन, गाह्रो कठिन परीक्षा थियो. इन्कार गर्न गाह्रो हुने परीक्षा थियो किनकि यो आफ्नै मालिकी पत्नी, त्यो घरको सबैभन्दा शक्तिशाली स्त्रीबाट आएको परीक्षा थियो. घरको आफ्नो मालिकको पत्नीबाट आएको अफर थियो. यो पोथीपल्को श्रीमतीले पत्नीले आफ्ना नोकरहरूसित जे गर्न चाहन्थिन् त्यही गर्न सायद सक्थिन् होला. अनि यस्ता पुरुषहरू पनि छन् जो आफ्नै मालिकी पत्नीसँग घुलमिल हुन्छन्, जसको कारण तिनले आफ्नो पतिलाई डिभोर्स दिन्छन् र अन्तमा ती पुरुष धनी भन्छ. मुभीमा, चलचित्रमा, भिडियो तपाईँले हेर्नु भएको छ होला. वा यो अधिक शक्ति प्राप्त गर्ने मौका हुनसक्छ. सो योसेफको मालिकको पत्नीले पक्कै पनि आफ्नो पतिसँग कुरा गर्न सक्थिन् र योसेफले अझ बढी आफ्नो मालिकको निगाह पाउन सक्थ्यो. प्रमोसन अझै धेरै हुने चान्स थियो. जब सेक्योर थियो. भोलि मैले जब गुमाएँ भने के गर्ने सोच्नु पर्दैन थियो. संसारमा यस्तै चलिरहेको छ, होइन र? संसारमा चलेकै यही त छ नि. संसारले यस प्रकारको अवसर गुमाउन चाहँदैन. यो त इट्स भेरी भेरी गुड अपर्च्युनिटी, होइन र? एकदम राम्रो अवसर हो. अनि पोथी फर्की पत्नी एक शक्तिशाली स्त्री भएकोले योसेफलाई आफूसँग सुत्न आदेश दिन सक्थिन् र योसेफले इन्कार गरे खण्डमा योसेफलाई झ्यालखानामा थुनिदिन सक्थिन्. सो जसरी पनि योसेफ झ्यालखानामा पर्ने नै छ. स्वीकार गर्दाखेरि पनि झ्यालखानामा पर्न पर्छ, ऊ इन्कार गर्दाखेरि पनि झ्यालखानामा पर्न सक्छ. सायद तपाईँले पनि यस्तै सिमिलर खालको परीक्षाहरू सामना गर्नुभएको छ होला. सायद तपाईँको कार्यालयमा प्रमोसनको लागि झुट बोल्नुपर्ने, घुस अलिकति घुस लिनुपर्ने, वा कसैको मानहानि गर्नुपर्ने त्यो प्रस्ताव सायद आएको थियो होला, जुन तपाईँले परमेश्वरको अनुग्रहमा अस्वीकार गर्नुभयो. प्रेज गॉड, यदि अस्वीकार गर्नुभएको छ भने. तर धेरै मानिसहरू यस्ता परीक्षाहरूमा फँसेका छन्. संसारले बाल मतलब गर्दैन. संसार अवसरवादी छ. संसार परिणाममा आधारित भएर चल्छ. जताततै यस्तै चलन चलेको छ. मानिसहरूले आफूले अपेक्षा गरेको नतिजाको आधारमा केही गर्ने कि नगर्ने भन्ने निर्णय गर्छन्. परिणाम नतिजा प्रतिकूल छ भने तिनीहरू असल काम गर्दादेखि पढ्दै बस्छन्, टाढै बस्छन् र आफूलाई त फाइदा हुन्छ जस्तो लाग्यो भने अनैतिक कार्यमा समेत हात हल्ला मानिस तयार हुन्छन्. तर योसेफ भन्ने फरक थिए. जोसेफ वाज डिफरेन्ट. योसेफले त्यो प्रस्ताव स्वीकार गरे. आई कान डु दिस. म यो गर्न सक्दिनँ भने यसो विचार गर्नुहोस्, उता यहुदा, यहुदालाई विचार गर्नुहोस् न। यहुदा भने एउटा स्त्रीसँग सुत्ने मौका खोजीमा थियो, उसलाई कसैले परीक्षा गरिराख्नु पर्दैन थियो, तामहरूले आफैले बेच्या जस्तो देखिने गरी प्रस्तुत गरे पुग्थ्यो, त्यसले काम गर्थ्यो। तर योसेफ फरक थिए, तिनी परमेश्वरका जन थिए, त्यसकारण चाहे जस्तो सुकै परिणाम भोग्नु परे तापनि तिनले विश्वासयोग्य रहने छनौट गरे। अनि तपाईँ नि, यदि तपाईँ यस्तो परिस्थितिमा हुनुभयो भने आफूलाई तपाईँले, यदि तपाईँले आफूले यस्तो परिस्थितिमा पाउनुभयो भने तपाईँ के गर्नुहुन्थ्यो? यदि तपाईँलाई जागिर वा प्रमोसनको लागि अनैतिक काम गर्न लगाइयो भने तपाईँ के विश्वासिक रहनुहुनेछ? आफ्नो जागिर, साथीभाइ वा पेसा गुमाउनु परे तापनि के तपाईँ विश्वासयोग्य भइरहनुहुनेछ? के तपाईँ आफ्नो जिम्मेवारीहरू पुरा गर्नुहुन्छ? के तपाईँ प्रभुको निम्ति गरे झैँ आफ्नो कर्तव्यहरू पुरा गर्नुहुन्छ? कि तपाईँ व्यक्तिगत तत्कालीन त्यो तत्काल सन्तुष्टि, आनन्द, फाइदा वा पैसालाई सबैभन्दा बढी प्राथमिकता दिनुहुन्छ र यस्तो कुराहरूमा आँखा चिम्रेर हात लगाउनुहुन्छ? यो संसारमा को छ र होइन, यो संसारमा को चोखो छ र धर्मी को छ र? पानीमाथि उभानो हुन नखोजे हुन्छ, सबैले गर्ने त्यही हो। यदि तपाईँ मेरो ठाउँमा हुनुभएको भने तपाईँले पनि त्यस्तै गर्नुहुन्थ्यो कि? तपाईँको जवाफ हो यो? कि तपाईँ यसरी जवाफ दिनुहुन्छ जब तपाईँलाई कसैले सच्याउँछ तपाईँले गरिरहेको कार्यहरू ठिक छैन, तपाईँ त्यस्तो गर्नु हुँदैन थियो भन्दाखेरि तपाईँ के यसरी नै तुरुन्तै जवाफ फर्काउनुहुन्छ? क्रिस्चियनहरू भएर हाम्रो जीवन व्यक्तिगत लाभ वा हानिबाट नियन्त्रित हुनुहुँदैन, हाम्रो जीवन परिणाममा आधारित हुनुहुँदैन, हामी विश्वासिक हुनुपर्छ। चाहे जस्तो सुकै परिस्थिति किन आइन पर्छ, जस्तो सुकै नतिजा भोग्नु परे तापनि हामी विश्वासिक हुनुपर्छ। हामीले परमेश्वरको दृष्टिमा जे सही र स्वीकार्य छ त्यही गर्ने कोसिस गर्नुपर्छ। अनि योसेफले त्यही गरेका छन्, योसेफले सही गरेका छन्। तर योसेफले आफ्नो मालिकी पत्नीसँग सुत्न इन्कार किन गरे जस्तो लाग्छ तपाईँलाई? त्यो दुईवटा मुख्य कारणहरू छन्, दुईवटा मुख्य कारण, एउटा नैतिक कारण र एउटा ईश्वर शास्त्रीय कारण। पहिलो नैतिक कारण, पद आठमा हेर्नुहोस् न, पद आठमा, तर तिनले अस्वीकार गरेर आफ्नो मालिक कि पत्नीलाई भने, हेर्नुहोस् म यस घरमा भएकोले गर्दा मेरा मालिकलाई यस घरमा भएको कुनै कुराको पनि फिक्री छैन र उहाँसँग भएका सबै कुरा उहाँले मेरै जिम्मामा दिनुभएको छ। यस घरमा मभन्दा ठुलो कोही छैन, उहाँले तपाईँ बाहेक सबै कुरा मलाई दिनुभएको छ किनभने तपाईँ उहाँकी पत्नी हुनुहुन्छ। तपाईँले देख्नुभयो योसेफले किन आफ्नो मालिक पत्नीसँग स्वीकार सुत्न इन्कार गर्यो? नैतिक कारण, आफ्नो मालिक पतिसँग नसुत्नुको योसेफको कारणले एउटा शब्दमा बताउन सकिन्छ, त्यो भनेको विश्वासघात, विश्वासघात, भरोसाघात। योसेफका मालिकले योसेफमाथि भरोसा गरेका थिए अनि योसेफले त्यस्तो दुष्ट काममा संलग्न भएर त्यो भरोसा तोड्न चाहँदैन थिए। नोकर भएर योसेफले आफ्नो हैसियत बुझेका थिए, तिनी घरका मालिक थिएनन्, मालिक कोही हुनुहुन्छ। अनि तिनीसँग सुत्न आग्रह गर्ने ती स्त्री तिनको पत्नी होइन, योसेफ एकदमै क्लियर थियो। उनी अर्कैकी पत्नी थिइन्, योसेफलाई थाहा थियो कि ऊ अरू कसैकी पत्नीसँग सुत्न सक्दैन, आफ्नो मालिककी पत्नी त परै जाओस्। सो योसेफलाई प्रेमको त्यो नैतिकताले, लभ एथिक, प्रेमको नैतिकताले डोर्याएको थियो। तपाईँलाई थाहा छ प्रेमले अरूको हानि गर्दैन, त्यसैले योसेफले अरूलाई हानि पुर्याउन चाहेन। यदि तिनी आफ्नो मालिकी पत्नीसँग सुतेको भए तिनले आफ्नो मालिकी पत्नीलाई, मालिकलाई, आफ्नो प्रतिष्ठालाई, समग्र समाजलाई हानि पुर्याउने थियो। पापले गर्दा थुप्रै परिवारहरू टुक्रिएका छन्, केटाकेटीहरू अनाथ भएका छन्, स्त्रीहरू विधवा भएका छन्। पापले जीवनलाई तहस नहस पार्छ, त्यसैले हामी हत्या, आत्महत्या, दुर्व्यवहारको बारेमा हामी सुन्छौँ। पापले अरूलाई हानि पुर्याउँछ। हामी हाम्रो छिमेकीलाई प्रेम गर्न बोलाएका छौँ, तिनीहरूलाई हानि पुर्याउनु होइन। बाइबलले छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्न हामीलाई आज्ञा दिन्छ। मौकाको बावजुद योसेफले अघि बढ्न इन्कार गर्नुको नैतिक कारण आफ्नो छिमेकीप्रतिको प्रेम थियो। उसले आफ्नो छिमेकीलाई प्रेम साँचो प्रेम गर्छ, र जसले आफ्नो छिमेकीलाई साँचो प्रेम गर्छ उसले तिनीहरूबाट चोरी गर्दैन, तिनीहरूको सम्पत्ति वा पत्नीको डाहा गर्दैन। सो योसेफ आफ्नो मालिककी पत्नीसँग सुत्न चाहँदैन थिए, र यसको कारण पहिलो कारण नैतिक कारण थियो, दोस्रो कारण ईश्वरशास्त्रीय कारण। ईश्वरशास्त्रीय कारण भनेको यो कि योसेफले यस कार्यलाई परमेश्वर विरुद्धको घोर दुष्ट कामको रूपमा हेरेका थिए। पद नौको खण्ड बीमा हेर्नुहोस् न, खण्ड खमा, तब कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु, आफ्नो मालिक पत्नीसँग सुत्नु भनेको योसेफको ईश्वरशास्त्र अनुसार परमेश्वरको विरुद्धमा पाप गर्नु थियो। केवल आफ्नो मालिकको विरुद्धमा मात्र होइन, आफ्नो मालिकको पत्नीको विरुद्धमा मात्र होइन, आफ्नो शरीरको विरुद्धमा मात्र होइन, तर परमेश्वरको विरुद्धमा। योसेफले तिनवटा कुरा राम्ररी बुझेको छ यहाँनिर, यो पद नौको खण्ड खले हामीलाई यही देखाउँदछ कि योसेफले तिनवटा कुरा राम्ररी बुझेको छ। पहिलो कुरा, ऊ को हो, उसले राम्ररी बुझेको छ। दोस्रो, पाप के हो, योसेफले राम्ररी बुझेको छ। र तेस्रो, परमेश्वर को हुनुहुन्छ, उसले राम्ररी बुझेको छ, क्लियर एकदमै। तब कसरी यस्तो दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु, मैले फलानाले ढिस्खानाले भनिरहेको छैन, योसेफले मैले कसरी यो पाप गर्नु, यसको अर्थ योसेफले आफूले चिनेको छ, ऊ को हो भनेर उसले बुझेको छ। योसेफ मिस्रीहरू वा यो आफ्नो मालिकी पत्नी जस्तो पनि छैनन्, जसका लागि व्यक्तिगत आनन्द र व्यक्तिगत खुसी र सन्तुष्टि नै सफ्ट हो। यदि पोतिफरकी पत्नीले योसेफलाई आफैसँग सुत्न आग्रह गरे भने तिनले पक्कै पनि अरू नोकरहरूलाई पनि सुत्न आग्रह गरेको हुनसक्छ, र तिनीहरू राजी भएका हुनसक्छन् भन्ने कुरामा म निश्चित छु, म विश्वस्त छु। सायद योसेफको मालिक पत्नी एक्लो थिइन्, श्रीमान अथवा पति सधैँ बाहिर निस्किने गर्थ्यो आफ्नो कामको सिलसिलामा, र सायद तिनले बेला बेलामा परपुरुषहरूसँग सम्बन्ध राख्थिन्, र सायद केही नोकरहरूसँग पनि तिनीले सुत्न भ्याइसकेका थिइन् होला। र यसपटक पति घरमा नभएको मौका छोपी योसेफसँग सुत्न चाहन्छन्, तर योसेफ तिनले सोचेभन्दा फरक छ। योसेफ अरू नोकरहरू जस्तो छैनन्, योसेफ अरू मिस्रीहरू जस्तो छैन, योसेफ फरक छ। योसेफ परमेश्वरलाई नचिनेका मानिसहरू जस्तो छैन, जो आफ्नो पाप र अपराधमा मरेका छन्। उसलाई थाहा छ कि ऊ परमेश्वरको सन्तान हो, परमेश्वरद्वारा चुनिएको छ, परमेश्वरको कृपा पाएको छ, परमेश्वरद्वारा प्रेम गरेको छ, परमेश्वरद्वारा चिनिएको छ। मैले यो पाप कसरी गर्न सक्छु, अरूले गर्न सक्छ, रामेले गर्न सक्छ, श्यामेले गर्न सक्छ, म पाप कसरी गर्न सक्छु, किनकि म परमेश्वरको हो। योसेफले परमेश्वरको नाउँ र स्वरूप धारण गर्छ, र ऊ जान्दछ कि परमेश्वरको महिमाको लागि ऊ बनिएको छ, जुन उसको व्यक्तिगत खुसी भन्दा बढी महत्त्वपूर्ण छ। उसले आफूलाई परमेश्वरको सन्तानको रूपमा राम्ररी बुझ्दछ, र आफ्नो परमेश्वरको विरुद्धमा यो पाप गर्न चाहँदैन। त्यसैले अरूले त्यसो गर्न सक्ला, छिमेकीले साथीभाइले अरूले त्यसो गर्न सक्छ, तर उसले त्यसो गर्न सक्दैन। फेरि के तपाईँले आफैलाई यसरी बुझ्नुभएको छ, कि तपाईँले आफूलाई चिन्नुभएको छ, कि कुनै पाप गर्नुभन्दा अघि के तपाईँले म को हुँ, ख्रिस्टसँगको सम्बन्धमा म को हुँ भनेर कहिले विचार गर्नुभएको छ, कि तपाईँ यसरी तर्क गर्नुहुन्छ कि यदि अरूले यो गर्न सक्छ भने म किन गर्न सक्दिनँ। याद राख्नुहोस्, तपाईँ अलग हुनुहुन्छ, तपाईँ अरू जस्तो हुनुहुन्न, तपाईँ ज्योतिको सन्तान हो, तपाईँ ख्रिस्टको रगतद्वारा किनिनु भएको छ। अरूले सजिलै गर्न सक्ने पाप तपाईँ गर्न सक्नुहुन्न, अरूले सजिलै झुटो बोल्न सक्नु त्यो झुठ तपाईँ बोल्न सक्नुहुन्न, तपाईँ संसारले जस्तो सोच्न सक्नुहुन्न, संसारले जस्तो बोल्न सक्नुहुन्न, संसारले जस्तो व्यवहार गर्न सक्नुहुन्न। यदि तपाईँ संसारले जस्तो सोच्नुहुन्छ, संसारले जस्तो व्यवहार गर्नुहुन्छ, संसारले जस्तै पाप गर्नुहुन्छ भने तपाईँ पनि संसारकै हो। हेर्नुहोस् हितोपदे साथले भने चाहिँ ओ प्रियहरू बत्सालातिर लगेको गोरु चाहिँ लागेको गोरु चाहिँ पाँचोतिर अघि बढिरहेको मृग चाहिँ जालतिर बेगले उडेको चरा चाहिँ नहुनुहोस्। जो धेरै 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 कुमार्गतिर लाग्छन् तर आफ्नै ज्यानै आफ्नो ज्यानै गुमाउँछ तर उनीहरूले कुरा थाहै हुँदैन ज्ञानै हुँदैन। हितोपदेशले भन्छ कि तिनीहरूको हृदय अर्थात् तिमीहरूको हृदय त्यसको चालतिर फस्न नदेऊ त्यसको बाटोतिर बरालिएर नजाऊ। त्यसले धेरैजनालाई नष्ट पारेको छ, त्यसको शिकार बन्नेहरू असङ्ख्य छन्, त्यसको घर पातल जाने बाटो हो, त्यसले मृत्युका कोठाहरूतिर पुर्याउँछ। ओ प्रियहरू, हामी पनि कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा पाप गर्न सक्छौँ? हामी अन्ध छैन, हामी पापमा मरेका छैनौँ, न त हामी अब पापको दास नै हौँ, न मूर्ख नै। हामी यो दुष्ट काम कसरी गर्न सक्छौँ? मैले यो दुष्ट काम कसरी गर्न सक्छु? त्यो एम्फेसिस तपाईँ देख्नुभयो, मैले भन्ने त्यो शब्दमा योसेफको, हामी न अन्धो छौँ न मूर्ख। सो योसेफले आफू को हुँ भनेर बुझेको छ, राम्रै बुझेको छ। साथै उसले पाप के हो भनेर पनि राम्रै बुझेको छ। तिनले पद नौमा आफ्नो मालिक पतिसँग सुत्नु भनेको घोर दुष्ट काम हो भने बताउँछन्। घोर दुष्ट काम, संसारले यस्तो व्यवहारलाई स्वतन्त्रता भन्छ। अरूसँग फ्लर्ट गर्नु, अरूसँग सुत्नु, संसारले यसलाई के भन्छ? फ्रिडम अथवा अल्टरनेटिभ लाइफस्टाइल भन्छ, वैकल्पिक जीवनशैली हो यो भनेको। तर बाइबल यसलाई घोर दुष्टता भन्छ प्रियहरू। इट्स नट अ फ्रिडम। कसैको श्रीमतीसँग सुत्नुमा के खराबी छ? कामुकतामा के समस्या छ? पोर्नोग्राफीमा के खराबी छ? बाइबलले भन्छ यो घोर दुष्टता हो। यो तपाईँको अधिकार होइन, विद्रोह हो। इट्स नट योर राइट, इट्स रिबेलियन। यो वैकल्पिक जीवनशैली होइन, यो एक पापमय जीवनशैली हो र यो जीवनशैली तपाईँलाई मार्नेछ, पातलमा पुर्याउनेछ, अनन्त विनाशतर्फ लैजानेछ। तपाईँको यो तथाकथित पाप गर्ने अधिकारले एक दिन तपाईँलाई सिद्ध्याउनेछ। पाप विनाशक हो, यसले परमेश्वरको इन्साफ निम्त्याउँदछ। पाप सुरुमा हानिरहित जस्तो लाग्न सक्छ, तर यो क्यान्सर जस्तै हो। सुरुमा यो केवल छालाको खुजुली अथवा चिलाउने रोग जस्तो मात्र लाग्न सक्छ, तर यो वास्तवमा छालाको क्यान्सर हो। र जब तपाईँ यो महसुस गर्नुहुन्छ, चिन्नुहुन्छ, तब धेरै ढिला भइसकेको हुनेछ। पुरपुरोमा हात राखेर बस्नु बाहेक केही विकल्प हुने छैन। फेरि पापले मानिसको जीवनका सबै कुराहरू खोज्नेछ, पापले उसको परिवार खोज्नेछ, पापले उसको असल सङ्गत खोज्नेछ, पापले उसको आनन्द खोज्नेछ, पापले स्वर्ग खोज्नेछ, पापले परमेश्वर स्वयंलाई तपाईँबाट खोज्नेछ। सो होसियार हुनुहोस्, पाप घोर दुष्टता हो, यो व्यवस्था भङ्ग हो, यो विद्रोह हो यो। र योसेफले पाप के हो भने बुझेको छ, उसले आफूलाई चिनेको छ, उसले पापलाई चिनेको छ। तेस्रो, योसेफले परमेश्वर को हुनुहुन्छ भनेर बुझेको छ, परमेश्वर को हुनुहुन्छ भनेर बुझेको छ। योसेफले परमेश्वर पवित्र हुनुहुन्छ भने बुझेको छ। उहाँको नाउँ पवित्र छ, उहाँको स्वभाव पवित्र छ र उहाँ सबै कुरामा पवित्र हुनुहुन्छ। परमेश्वर पवित्र हुनुभएकोले उहाँले पाप गर्न सक्नुहुन्न, उहाँमा कुनै अध्यारो छैन। त्यसकारण मानिसको विरुद्धमा गरिने हरेक पाप अन्तत यस पवित्र परमेश्वरको विरुद्धमा गरिएको पाप हो। पापले सबैभन्दा बढी पवित्र परमेश्वरको अपमान हुँदछ, अनि यो कुरा योसेफले बुझेको छ, क्लियरली बुझेको छ। यदि मेरा छोराहरूले कसैलाई केही गलत गरे भने, जस्तै पेन्सिलले आफ्ना साथीलाई घोचिदियो भने, मेरो छोराहरूले, म उनीहरूको अभिभावकको हैसियतले सबैभन्दा बढी अपमानित महसुस गर्नेछु। किनभने मेरो छोराहरूले मेरो नाउँ बोकेर हिँड्छ, दे क्यारी माई नेम. तिनीहरू इसाईको छोराहरू भने चिनिन्छन्. तिनीहरूले जे जे गर्छन् त्यसको प्रत्यक्ष असर ममाथि पर्छ. अर्को उदाहरण, जब कसैले हत्या गर्छ उसले पीडित विरुद्ध मात्र होइन तर देशको कानुन विरुद्ध पनि पाप गर्छ. यसबाहेक तिनीहरूले व्यवस्था दिने परमेश्वरको विरुद्धमा पनि पाप गर्छ. जसले व्यभिचार नगर भनी आज्ञा दिनुहुन्छ, पाप व्यवस्था भङ्ग यसले व्यवस्था उल्लङ्घन गर्छ. यसैले व्यवस्थादाता पनि अपमानित हुनुहुन्छ. त्यसपछि जब हामी जब जब हामी पाप गर्छौँ हामी परमेश्वरको विरुद्धमा पाप गर्छौँ. हरेक नेक्स्ट पल्लो छिमेकीको विरुद्धमा गरेको पाप परमेश्वरको विरुद्धमा गरेको, हरेक साथीको विरुद्धमा गरेको पाप परमेश्वरको विरुद्धमा गरेको पाप हो. हरेक आफ्नो श्रीमान वा श्रीमतीको विरुद्धमा गरेको पाप परमेश्वरको विरुद्धमा गरेको पाप हो. अनि यो कुरा योसेफलाई थाहा थियो र यो कुरा दाउदलाई पनि थाहा भयो. तर बतसेबासित सुतिसकेपछि वचन सङ्ग्रह 51:4 पश्चाताप गर्दै दाउदले परमेश्वरलाई यसरी पुकारे, तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु र तपाईँको दृष्टिमा जे खराबी छ त्यही गरेको छु. दाउद अर्काको श्रीमतीसँग सुतेको थियो र दाउदले पश्चाताप भन्दैछ, मैले केवल परमेश्वर तपाईँको विरुद्धमा पाप गरेको छु, केवल तपाईँको विरुद्धमा. हाम्रो पाप अलवेज इज अगेन्स्ट गड. हाम्रो पाप सधैँ परमेश्वरको विरुद्धमा हुँदछ. गड इज द अफेन्डेड पार्टी. हि गेट्स अफेन्डेड फर्स्ट बिफोर एनी वान गेट्स अफेन्डेड. सबैभन्दा बढी पहिलो त्यो अपमानित महसुस गर्नेमा परमेश्वर पर्नुहुन्छ. म अक्सर विवाहित जोडीहरूले दम्पतिहरूले यसो भनेको सुन्छु कि बुढाबुढीको झगडा परालको आगो, परालको आगो ठासठुस नगरे आगो पनि बल्दैन, हामी मिलिसक्यौँ. तर म ती दम्पतिहरूलाई प्रश्न सोध्छु कि तपाईँहरू दुवैले एकअर्कासँग मात्र होइन तर परमेश्वर सामु पाप स्वीकार गर्नुभयो. दुईजना झगडा गरे दुईजना मिलेर मात्र हुँदैन, के तपाईँले आफ्नो पाप परमेश्वरको विरुद्धमा भएको देख्नुभयो र के तपाईँहरू दुवैजना मिलेर बसेर परमेश्वरको सामु आफ्नो पापहरू स्वीकार गर्नुभयो. एकअर्कालाई चक्लेट र त्यो फुल दिएर फकाएर मात्र हुँदैन, दुवैजना घुँडा टेक्नुपर्ने हुन्छ परमेश्वरको सामु र आफ्नो पापहरू स्वीकार गर्नुपर्ने हुन्छ. एकअर्कासँग मिलेर मात्र पुग्दैन, परमेश्वरसँग पनि मिल्नुपर्छ. पाप गम्भीर छ किनभने यो जहिले परमेश्वरको विरुद्धमा गरिएको हुन्छ. परमेश्वरबारे गम्भीर बुझाइले प्रियहरू पापबारे गम्भीर बुझाइतर्फ डोर्याउँछ. तपाईँले पाप हल्का रूपमा लिनुभएको कारण यही हो कि तपाईँले परमेश्वरलाई हल्का रूपमा लिइराख्नु भएको छ. परमेश्वर को हुनुहुन्छ भने तपाईँलाई थाहा छैन. सायद तपाईँको लागि परमेश्वर केवल एक मित्र हुनुहुन्छ जसले तपाईँलाई तपाईँको पाप व्यवस्था गरिदिनुहुन्छ. सायद तपाईँको लागि परमेश्वर केवल एक स्वास्थ्य धन र समृद्धि दाता हुनुहुन्छ जसले तपाईँलाई पवित्रताको माग गर्नुहुन्न तपाईँबाट कहिले पनि. सायद तपाईँको विचारमा परमेश्वर पवित्र हुनुहुन्न र तपाईँलाई पनि पवित्र हुन आवश्यक छैन. जब मानिसहरूले कुनै पाप वा गल्ती गर्छन् तिनीहरूले अक्सर यसो भनेको सुन्छु कि मान्छे हो गल्ती भइहाल्छ नि, हाडबिनाको जिब्रो हो फुत्किहाल्छ नि. यो आंशिक रूपमा सही भए तापनि यसलाई बहानाको रूपमा प्रयोग गर्नु हुँदैन. यसले कुनै पनि पापलाई कम गम्भीर बनाउँदैन. पाप भनेको पाप हो. हामी मानिस भएकोले मात्र पाप गर्दैनौँ तर हामी पतित मानिसहरू भएकोले गर्दा पाप गर्छौँ. वी निड टु गेट दिस राइट. मानिस हो पाप गरिहाल्छ होइन, हामी पतित मानिसहरू हो, हामी भ्रष्ट मानिसहरू, हामी परमेश्वरको विरुद्धमा जिउने मानिसहरू, त्यस कारण हामी पाप गर्छौँ. अनि यो सिरियस छ, यो एकदम गम्भीर विषय हो. स्वभावैले हामी पापको चपेटामा पर्छौँ, स्वभावैले हामी परमेश्वरको शत्रुहरू हौँ, उहाँलाई क्रोधित तुल्याउने हामी सबै कुरा गर्छौँ. सबै कुरा जे जे नहुने हो हामी त्यही त्यही कुराहरू गर्छौँ. त्यसैले पाप केवल एक गल्ती वा खराब छनौट मात्र होइन. नर्सरीको विद्यार्थीले बी लेख्न खोज्दाखेरि गल्तीले डी लेखे जस्तो होइन. पाप दुष्टता हो, पाप अधर्म हो, पाप अपराध हो. अनि पाप सार्वभौम परमेश्वरको विरुद्धमा गरिन्छ जो पवित्र र धर्मी हुनुहुन्छ र उहाँले त्यो राजाको रूपमा सृष्टि सबै सृष्टिमाथि हरेक थोकमाथि शासन गर्नुहुन्छ र राज्य गर्नुहुन्छ. यसकारण योसेफले भने, कसरी यस्तो घोर दुष्ट काम गरेर म परमेश्वरको विरुद्धमा पाप गर्न सक्छु। त्यसैले योसेफले आफ्नो मालिकी पत्नीसँग सुत्ने त्यो प्रस्ताव अस्वीकार गरे। तर परीक्षा सजिलो हट्दैन, टेम्पटेसन इट डजन्ट गो अवे सो इजिली एन्ड क्विकली। यो भान्साकोठामा त्यो घरिघरि जम्मा भइरहनु भुसना जस्तै हो, एउटा धपायो अर्को आउँछ। पापले पनि यसरी नै काम गर्छ, यो घरिघरि फर्केर आउँछ, घरिघरि। पद दसले यसो भन्छ, पद दसमा हेर्नुहोस् न, 39:10। अनि तिनले योसेफले अस्वीकार गरिसकेपछि, अनि तिनले दिनदिनै योसेफसँग कुरा गरे, तापनि तिनीसँग सुत्न अथवा तिनीसित बस्न योसेफ मानेनन्। योसेफले सामना गर्नु परेको पाप, यो परीक्षा असाध्यै स्ट्रङ थियो। यो एकपटक परीक्षा थिएन, यो पटक पटक दिनदिनै सामना गर्नुपर्ने परीक्षा थियो। थुप्रै क्रिस्चियनहरूले पहिलोचोटि परीक्षाको सफलतापूर्वक प्रतिरोध गर्छ, पहिलोचोटि। तर जब परीक्षा दोहोरिएर आउँछ, तिनीहरू कमजोर हुँदै जान्छन् र अन्तत हार मान्छन्। तर योसेफ उसले आफ्नो मालिकी पत्नीको कुरा सुन्दैन थियो र ऊ तिनीसँग सुत्न चाहँदैन थियो। योसेफले आफ्नो काममा ध्यान दियो र मालिकनीको प्रस्तावलाई व्यवस्था गर्यो। तर एक दिन मालिकी पत्नीले बलजफती गर्ने निर्णय गरिन्। पद 11 हेर्नुहोस् न, योसेफ आफ्नो कार्य गर्न घरभित्र गएका थिए, घरमा अरू कोही काम गर्ने मानिस थिएन। तब तिनले योसेफको लुगा समातेर भनिन्, मसित सुत। तर आफ्नो लुगा तिनकै हातमा छोडेर योसेफ भागेर घरबाट बाहिर निस्के। यदि कहिले भाग्ने समय थियो भने त्यो समय परीक्षाको बेलामा हो। परीक्षाको सामु तपाईँ कायर हुनुपर्छ, कातर हुनुपर्छ, डराउनुपर्छ, भाग्नुपर्छ। मलाई लाग्छ भाग्ने समय भनेकै परीक्षाको समयमा हो। गोर्खाको एउटा स्लोगन छ है, गोर्खे लाउरीहरूको एउटा स्लोगन छ, इट्स बेटर टु डाई देन टु बी अ कावर्ड। कायर हुनुभन्दा त मर्नु बेस। तर योसेफको जस्तो परिस्थितिमा पापको कारण मर्नुभन्दा त कायर हुनु बेस, भाग्नु बेस हो। सो भाग्नुहोस्, तुरुन्तै भाग्नुहोस्, 100 किलोमिटर पर आवरको गतिमा भाग्नुहोस्। तपाईँलाई थाहा छ, पुनर्जीवित आत्मा भाग्छ, नयाँ गरी जन्मिएको व्यक्ति भाग्छ, धर्मी ठहरिएको व्यक्ति सन्त भाग्छ, आत्मिक रूपमा जीवित मानिस भाग्छ, असल विवेक भएको मानिस भाग्छ, नयाँ हृदय भएको मानिस भाग्छ। ऊ ढिलो गर्दैन, हिचकिचाउँदैन, आलङचालङ गर्दैन, ऊ भाग्छ। यदि तपाईँ भागिरहनु भएको छैन भने परीक्षा, अब तपाईँ भागिरहनु भएको छैन भने, सायद तपाईँ नयाँ गरी जन्मिनुभएको छैन, सायद तपाईँ धर्मी ठहरिनु भएको छैन, सायद तपाईँ अझै पनि आफ्नो पाप र अपराधमा मर्नुभएको छ, त्यसकारण पापको सामु, परीक्षाको सामु तपाईँ खालि झुकिहाल्नुहुन्छ, किनकि पाप तपाईँको मालिक हो। तर नयाँ गरी जन्मेको मान्छे भाग्छ, यो फाइट हो। अनि यो भाग्ने यो काम यो फाइटको एउटा अङ्ग, एउटा भाग हो। जब तपाईँ सिंह देख्नुहुन्छ तपाईँ भाग्नुहुन्छ, सिंह देखेर तपाईँ पक्कै पनि जिस्काउँदै अलिकति पर कुद्ने, फेरि नजिक आउँदिने, अलिकति पर कुद्ने, फेरि नजिक आउँदिने गर्नुहुन्न सिंहसँग, तपाईँ भाग्नुहुन्छ। जतिखेर म्याराथन दौडिरहेको मान्छेहरू थियो हुन्थ्यो भने बाटोमा तपाईँ फर्स्ट हुनुहुनेछ। जब तपाईँ सुनामी आएको देख्नुहुन्छ तपाईँ भाग्नुहुन्छ, जब तपाईँ बाढी आइरहेको देख्नुहुन्छ तपाईँ भाग्नुहुन्छ, आफ्नो ज्यान जोगाउन भाग्नुहुन्छ, सबै बल प्रयोग गरेर तपाईँ दौडनुहुन्छ। उप्रियहरू परीक्षाबाट भाग्नुहोस्, पापतिर डोर्याउने कुनै पनि कामबाट भाग्नुहोस्, गर्भपतन गर्न लगाउने कामबाट भाग्नुहोस्, घुस लिन बाध्य पार्ने पेसाबाट भाग्नुहोस्, झुट बोल्न बाध्य पार्ने कामबाट भाग्नुहोस्, निर्दोष रगत बगाउने काममा भाग लिन तपाईँलाई दबाब दिने मित्रहरूबाट भाग्नुहोस्, विवाहपूर्व तपाईँसँग सुत्न खोज्ने बोयफ्रेन्ड गर्लफ्रेन्डबाट भाग्नुहोस्, विवाह अघि तपाईँको नग्न तस्बिरहरू पठाइमाग्ने बोयफ्रेन्ड गर्लफ्रेन्डबाट भाग्नुहोस्। रन, यु हेभ टु रन, रन फ्रम यु सिन, रन फर युर लाइफ, इफ यु डन्ट सिन विल गेट यु। यदि तपाईँ कुद्नु भयो भने, भाग्नु भयो भने पापले तपाईँलाई भेट्नेछ, पापले तपाईँलाई सित्याउनेछ। त्यसैले भाग्नुहोस्, परिणामको पर्वाह नगरी भाग्नुहोस्, जसुकै होस्, बट आई मस्ट रन। म क्रिस्चियन हो, पापले परमेश्वरलाई अपमानित ल्याउँछ, परमेश्वर पवित्र हुन्छ, आई मस्ट रन, म भाग्नै पर्छ। युसेफ भागे तर मालिकनीको हातमा युसेफको लुगा थियो। केही समयपछि पोथीफर घर फर्कन्छन् र युसेफको मालिकनीले उही कुरा आफ्नो पतिलाई पनि सुनाउँछन्। पदहरू 17 तल हेर्नुहोस् न, हामी कहाँ तपाईँले ल्याउनु भएको त्यो हिब्रू नोकर मेरो बेइज्जत गर्नलाई यहाँभित्र आयो, तर म चिच्याएर कराउने बित्तिकै त्यसले आफ्नो लुगा म कहाँ छोडी भागेर घरबाट निस्क्यो। तपाईँको नोकरले मसँग यस्तो व्यवहार गर्यो भन्ने कुरा जब योसेफको मालिकले आफ्नो पत्नीको मुखबाट सुने तब उनी रिसले राखिए, उनले योसेफलाई राजा कैदीहरू थुनिने जालखानामा लगेर हालिदिए। कुनै समय घरको म्यानेजर भइसकेका योसेफ अहिले जालखानामा मुडा बनाउँदैछन्। अनि योसेफले देखेको सपना के भयो? ब्याकग्राउन्डमा एउटा गीत बजिरहेको तपाईँ कल्पना गर्न सक्नुहुन्छ, उडायो सपना सबै होरीले। तपाईँलाई थाहा छ यो सब योसेफको त्यो परीक्षामा विश्वासयोग्य रहने त्यो 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 समर्पणता त्यो प्रतिबद्धताको परिणाम थियो। यदि योसेफले आफ्नो मालिकनीको कुरा मानेको भए तिनी त्यो कष्टबाट उम्किन सक्थे। तैपनि तिनले जस्तोसुकै परिस्थिति भए तापनि विश्वासयोग्य रहने निर्णय गरे। क्रिस्चियनहरू परमेश्वरको जनहरू हरेक परिस्थितिमा परिणाम जस्तोसुकै होस् नतिजा जस्तोसुकै होस् विश्वासयोग्य रहनुपर्छ। योसेफसँग परीक्षामा भागेकोमा पछताउनु पर्ने थुप्रै कारणहरू हुनसक्थ्यो। उसले यसरी सोच्न सक्थ्यो कि म भाग्नु हुँदैन थियो, हेट मेरो मालिकनीको होइन कुरा सुन्नु पर्थ्यो मैले, सायद मेरो प्रमोसन हुन्थ्यो होला, भागेर के भयो, विश्वासयोग्य भएर के भयो, खोइ के पाएँ मैले। योसेफले तर एउटै पछुतो गरेका छैन। तर के हामी कहिलेकाहीँ आफ्नो निर्णयलाई लिएर पछुताउँदैनौँ र जब परिणाम हामीले सोचे जस्तो हुँदैन, सायद हामीले आफ्नो काममा झुट बोल्न घुस लिन वा गैर कानुनी काम गर्न सहमत हुनुपर्थ्यो भने हामी सोच्छौँ। हामी यसो भन्छौँ यस दुनियाँमा इमान्दारिताको काम छैन, यो यस दुनियाँमा इमान्दारिताको काम छैन। सोझो भयो भने सबैले हेप्छन्, सोझो औँलाले कहाँ घिउ निक्लिन्छ र हामी भन्दैनौँ र विश्वासयोग्य हुन खोज्दा जीवनमा कठिन परिस्थितिहरू आइपर्दा वैकल्पिक विचार राख्न सजिलो हुन्छ, पछुतो गर्न सक्छौँ हामी। तर प्रियहरू यदि तपाईँ आफ्नो विश्वासयोग्यताको कारणले दुःख भोग्दै हुनुहुन्छ भने प्रियहरू पछताउनु पर्दैन, नो रिग्रेट्स नो प्रब्लम, पछताउनु पर्दैन। तपाईँले सही काम गर्नुभयो, पछताउनु पर्ने कुनै कारणै छैन। तपाईँको स्वर्गीय पिता तपाईँसँग प्रसन्न हुनुहुन्छ तपाईँको दुःखमा, अनि तपाईँ उहाँ तपाईँको साथमा हुनुहुन्छ र उहाँको असल योजनाले तपाईँको जीवनमा तपाईँको भलाइ र उहाँको महिमाको निम्ति मिलेर काम गरिरहेको छ। दुःखको समयमा परमेश्वर तपाईँ लगायत आफ्ना जनहरूसँग हुनुहुन्छ, त्यहाँ पछताउनु पर्ने कारण छैन। उहाँ योसेफको योसेफको सफलतामा मात्र होइन तर दुःख कष्टमा पनि योसेफसँग हुनुहुन्थ्यो। पोथीफरको घरमा मात्र होइन तर झ्यालखानामा पनि परमेश्वर योसेफसँग हुनुहुन्छ। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ हरेक समय जुनै पनि परिस्थितिमा, त्यसकारण हामी उहाँको सामु विश्वासयोग्य हुन हामी तत्पर हुनुपर्छ। परमेश्वर योसेफसँग हुनुहुन्छ। 21-23 पदलाई हेर्नुहोस् न, योसेफ त्यसरी झ्यालखानामा परे तर परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो र उहाँले तिनीमाथि टिठ्याउनु भयो, अथवा परमेश्वर योसेफलाई प्रेम गर्नुभयो अनि तिनलाई झ्यालखानाका हाकिमको निगा पात्र बनाउनुभयो। यसकारण झ्यालखानामा हाकिमले त्यस झ्यालखानामा भएका सबै कैदीहरू योसेफको जिम्मामा राखिदिए। त्यहाँ जे जे काम हुन्थ्यो ती सबै योसेफकै खटानमा हुन्थ्यो। योसेफको जिम्मामा राखिएको कुनै कुरामा पनि झ्यालखानामाका हाकिमले केही फिक्री गर्दैनथे, किनभने परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। योसेफले जे गरे तापनि परमप्रभुले तिनलाई त्यसमा सफल गराउनुभयो। ज्यालखानामै सडोस् भनेर योसेफलाई फ्याँकियो, तर तिनलाई उच्च पार्ने, उचाल्ने परमेश्वरको योजना थियो। कसैले पनि उसलाई प्रेम नगर्दा, उसको हेरचाह नगर्दा, उसको पक्षमा नउभिँदा परमेश्वर योसेफसँग हुनुहुन्थ्यो। र परमेश्वरको साथ अरू कुनै कुराभन्दा पनि बढी महत्त्वपूर्ण थियो। यो परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो। उहाँले योसेफलाई झ्यालखानामा पनि अनुग्रह गर्नुभयो। परमप्रभुको अनुग्रहले गर्दा योसेफ झ्यालखानाको पनि इन्चार्ज भए। आफ्नो परिस्थितिको बावजुद योसेफ सफल भए, किनभने परमप्रभु योसेफसँगै हुनुहुन्थ्यो। परमेश्वरको पूर्व प्रबन्ध अनुसार योसेफ फारो राजाको दरबारको त्यो प्रबन्धक, व्यवस्थापक वा प्रधानमन्त्री हुनेवाला थिए। त्यसैले पोतिफरको घरमा योसेफले प्रबन्धक हुन सिकिरहेको थिए, म्यानेजर हुन सिकिरहेको थिए। पोतिफरको घरनाको त्यो घरमा भएको उसले त्यहाँ सिकेको प्रबन्धले योसेफलाई फारोको दरबारको त्यो प्रबन्धकको कामको लागि तयार पार्दै थियो। र त्यहाँबाट तिमीले अन्तत सम्पूर्ण मिश्रभरि शासन गर्नेवाला छ। तर अहिलेलाई तिमीले दुःख कष्ट भोग्नु पऱ्यो। तर तिमीको वर्तमान दुःख कष्ट नै उसको भविष्यको महिमाको बाटो थियो। कष्टले योसेफलाई उनी जहाँ हुनुपर्ने हो त्यहीँ पुर्याइरहेको थियो, अर्थात् परमेश्वरले चाहनुभएको ठाउँतिर डोर्याइरहेको थियो। धेरैचोटि हामीलाई लाग्छ दुःख कष्टले हाम्रो विरुद्धमा काम गरिरहेको छ। धेरैचोटि हामीलाई लाग्छ जीवनका छालहरूले हामीलाई अब कहिले किनारमा फर्किन नसक्ने गरी समुद्रको गहिराईतिर धकेलिरहेको जस्तो हामी सोच्छौँ। तर ती छालहरूले वास्तवमा हामीलाई परमेश्वरतर्फ डोर्याइरहेको हुन्छन्। ती कष्टहरूले वास्तवमा हामीलाई परमेश्वरतर्फ डोर्याइरहेको हुन्छन्। सो जीवनको हरेक परिस्थितिमा, परीक्षाहरूमा, हरेक परिस्थितिमा, कष्टमा सतर्क हामी विश्वासी हुनुपर्छ। त्यसको परिणाम खेदो, सतावट, निन्दा, तिरस्कार भए तापनि किनकि त्यही कष्टहरूद्वारा परमेश्वरले फेरि हामीलाई आफू कहाँ ल्याउनुहुन्छ। सो कष्टहरूले हाम्रो विरुद्धमा काम गरिरहेको छ जस्तो हामीलाई लाग्न सक्छ, तर वास्तवमा कष्टहरूले हाम्रो लागि काम गरिरहेको छ। कष्टहरू एकअर्थामा श्राप होइन, आशिष हो। दुःख कष्टले हामीलाई परमेश्वरको नजिक पुर्याउँछ। एकजना प्रभुको जन चार्ल्स स्पर्जन यसरी भनेका छन् कि मलाई सनातनको चट्टानमा लगेर बजार्ने ती छालहरूलाई म चुम्बन गर्न चाहन्छु। हामीलाई परमेश्वर कहाँ पुर्याउने ती कष्टहरूलाई हामी चुम्बन गर्न चाहन्छौँ। त्यसकारण परिस्थिति जस्तो सुकै भए तापनि सबै परिस्थितिमा विश्वासको रहनु नै हाम्रो जिम्मेवारी हो, किनभने परमेश्वर हामीसित हुनुहुन्छ। उहाँको पूर्व प्रबन्ध अन्तर्गत सबै कुरा हाम्रो भलाइ र उहाँको महिमाको लागि सँगै मिलेर काम गर्दछ। योसेफको जीवनमा यसले स्पष्ट गवाही दिन्छ। यसो विचार गर्नुहोस् न, यदि पोथीफरकी पत्नीको परीक्षामा नपरेको भए योसेफले तिनको त्यो आग्रह अस्वीकार गर्ने मौका पाउने थिएन, र तिनले तिनको आग्रह हुकुम अस्वीकार गर्ने अथवा त्यो मौका नपाएको भए तिनी झ्यालखानामा पर्ने नै थिएनन्। अनि तिनी योसेफ झ्यालखानामा नपरेको भए तिनले झ्यालखानामा भएका अरू फारोका नोकरहरूलाई भेट्ने मौका नै पाउने थिएनन्, जुन अर्को हप्ता हामी हेर्नेछौँ। र यदि योसेफले फारोको नोकरहरूलाई नभेटेको भए तिनले फारोलाई भेट्ने मौका पाउने थिएन। तपाईँ देख्नुहुँदैछ, त्यसैले यो सबै एउटै कुरामा आएर टुङ्गिन्छ। योसेफले अन्यायपूर्ण कष्ट भोग्नु पर्थ्यो, उसले परीक्षामा पास गर्नुपर्थ्यो। योसेफ पोतिफरको घरमा ट्रेनिङ मात्र भएर गइरहेको थिएन, हि वाज गोइङ अन्डर टेस्ट एज वेल, तालिम सँगसँगै ऊ परीक्षा भएर गइरहेको थियो, उसको जाँच भइरहेको थियो। हामी वचनको अन्ततिर आइपुगेको छौँ, र पक्कै पनि हाम्रो वचन यसुमा पुगेर टुङ्गिनुपर्छ। सायद तपाईँहरू यही कुराको प्रतीक्षामा हुनुहुन्छ, कहिले चाहिँ येशु आउँछ, किनकि सम्पूर्ण धर्मशास्त्र येशु ख्रीष्टको बारेमा हो। लुका 24 अध्याय अनुसार मोसाले, अगमवक्ताले उहाँको विषयमा, अर्थात् येशुको विषयमा लेखे। होइन भने यदि आजको वचन येशु ख्रीष्टमा गएर टुङ्गिएन भने तपाईँले उत्पत्ति 39 अध्यायबाट अहिलेसम्म सुनेको अनगिन्ती वचनहरूभन्दा आजको वचन कति पनि फरक हुने छैन। यो कथा तपाईँले सुने चाहिँ मुख्यतया योसेफले जस्तै हामी पनि परीक्षाहरूको सामना कसरी गर्न सक्छौँ भन्ने बारेमा हुने थियो, तर मुख्य पाठ त्यो होइन। यद्यपि हामी योसेफको जीवनबाट धेरै सिक्न सक्छौँ, पापको विषयमा, परीक्षाको विषयमा, हाम्रो फाइटको विषयमा धेरै कुरा सिक्न सकौँ, तर यहाँ त्योभन्दा बढी भइरहेको छ। यस कथाको मुख्य नायक हिरो योसेफ होइनन्। योसेफले हामीलाई मलाई र मेरो अनुसरण गर कसरी पापमा परीक्षामा उत्तीर्ण हुने, पास गर्ने, म जस्तो हुनु भनेर आग्रह गरिरहेका छन्। तर योसेफले हामीलाई अर्कै व्यक्तितिर औँलाइरहेको छ, अर्थात् ख्रिस्ट येशूतिर। योसेफको जीवनले येशूको जीवनको छायाको रूपमा काम गर्छ। योसेफ येशू ख्रिस्टको प्ररूप हुन्, प्रतीक हुन्। जोसेफ इज अ टाइप अफ क्राइस्ट। र योसेफले भएको सबै कुराहरूले हामीलाई, म त पापी हुँ तर कोही अर्को व्यक्ति आउनुहुनेवाला हुन्छ, उहाँ निष्पाप हुनुहुन्छ, तर पनि उहाँले म जस्तै कष्ट भोग्नुहुनेछ, तर उहाँले आफ्नो खातिर होइन अरू कसैको लागि त्यो कष्ट भोग्नुहुनेछ। यो योसेफको परीक्षाको सन्देश हो, यो उत्पत्ति 39 सन्देश हो। योसेफले भएका कष्टहरू, परीक्षाहरू, ख्रिस्टले क्रुसमा भोग्नुभएका कष्टहरू र परीक्षाहरूसँग धेरै मेल खान्छ। योसेफलाई जस्तै येशूलाई पनि सैतानले उजाड स्थानमा 40 परीक्षा गर्यो। योसेफ परीक्षामा पर्यो, येशू परीक्षामा पर्नुभयो। र हिब्रू चारको पन्ध्र पदले भन्दछ कि हामी जस्तै उहाँ, अर्थात् येशू ख्रिस्ट सबै कुरामा परीक्षित हुनुभयो र पनि उहाँ पाप रहित हुनुहुन्थ्यो। योसेफले जस्तै येशू ख्रिस्टले पनि परीक्षाहरूको प्रतिकार गर्नुभयो र आफ्नो पिताको इच्छाप्रति पूर्णतया उहाँले आफूलाई सुम्पनु भयो। जस्तोसुको परिस्थिति आए तापनि येशू ख्रिस्ट पिताको इच्छा पालन गर्नमा समर्पित हुनुहुन्थ्यो। योसेफले जस्तै निष्पाप येशूले मानिसहरूको हातबाट अन्यायपूर्ण कष्ट भोग्नुभयो। उहाँ निर्दोष भए तापनि योसेफ झैँ उहाँमाथि झुटो आरोप लगाइयो, उहाँलाई गिरफ्तार गरियो, उहाँलाई क्रुसमा टाँग्यो। योसेफले जस्तै येशूले पनि आफ्नो पापको कारणले होइन, तर परमेश्वरको छुटकाराको त्यो उद्धारको उद्देश्य पुरा गर्न क्रुसमा कष्ट भोग्नुभयो। येशू मरुभूमिदेखि उजाड स्थानदेखि क्रुससम्म हरेक परिस्थितिमा विश्वासयोग्य रहनुभयो। जसरी योसेफले दुःख कष्ट र अन्याय सहे, त्यसरी नै येशू ख्रिस्टले पनि हाम्रो निम्ति सबै कष्ट सहनुभयो र उहाँको दुःख कष्टमा परमेश्वर येशू ख्रिस्टसँगै हुनुहुन्थ्यो। यद्यपि येशू ख्रिस्ट क्रुसमा टाँगिरहँदाखेरि उहाँले पितासँग पुकार गर्दै उहाँले भन्नुभयो कि हे परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ, तर वास्तवमा उहाँ त्यागिनु भएको थिएन। तर येशूले त्यस्तो फिल गर्नुभयो कष्टमा। तर येशूले सब कुरा कसको लागि, कसको छुटकाराको लागि, के को लागि गर्नुभयो, के को लागि? तपाईँ र मेरो लागि उहाँमाथि विश्वास गर्नेहरूको निम्ति, हाम्रो उद्धारको निम्ति, हामी जस्तो पापी मानिसहरूलाई धर्मी परमेश्वरसँग मिलापन ल्याउनको निम्ति येशूले यो सब त गर्नुभयो। हामी सबै परीक्षामा चुकेका थियौँ, आदमदेखि लिएर इस्रायलहरू हुँदै हामी सबै परीक्षामा चुकेका थियौँ, तर येशू चुक्नु भएन। येशू ख्रिस्ट हाम्रो दोष, हाम्रो पाप लिएर क्रुसमा मर्नुभयो। यदि तपाईँ ख्रिस्टको अनुयायी हुनुहुन्न भने, यदि ख्रिस्टको चेला हुनुहुन्न भने, तपाईँ विश्वासी होइन भने, तपाईँको जीवनमाथि पापको पुरा नियन्त्रण छ र पापले तपाईँलाई दास बनाइरहेको छ भने तपाईँलाई थाहा होस्, पापले तपाईँबाट प्रियहरू स्वर्ग खोज्नेछ, पापले तपाईँलाई एक दिन नर्क पुर्याउनेछ। तर सुसमाचार यो हो कि यदि तपाईँ आफ्नो पापबाट फर्कनुभयो र येशू ख्रिस्टमा भरोसा गर्नुभयो भने परमेश्वर तपाईँलाई बचाउनुहुनेछ। चाहे तपाईँ जतिसुकै महान पापी किन नहोस्, तपाईँ आफैलाई पोथीफर्की पत्नी जस्तो महसुस गर्नुहोस् वा युसेफ जस्तो, तपाईँ दुवैलाई येशूले बचाउन सक्नुहुन्छ। येशूले तपाईँलाई क्षमा गर्नुहुन्छ। अनि हामी ख्रिस्टका चेलाहरू जसको पाप क्षमा भइसकेको छ, हामीहरू जो धर्मी ठरिएका छौँ, जो हामीहरू जो परमेश्वरको सन्तान भइसकेका छौँ, हामीहरू ख्रिस्टको पाइला पछ्याउन बोलाइएका छौँ। र यस कुरामा, यस बोलावटमा दुःख कष्ट पनि समावेश छ। हामी समृद्धिको निम्ति बोलाइएका छैनौँ, हामी दुःख कष्टको निम्ति बोलाइएका छौँ। पहिले पत्रुस दुई अध्यायले भने चाहिँ ख्रिस्टले पनि तिमीहरूको निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूको लागि एउटा उदाहरण छोडी जानुभयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ। उहाँले कुनै पाप गर्नु भएन र उहाँको मुखमा कुनै छलको कुरा पाइएन। तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नु भएन, दुःख भोग्नुहुँदा उहाँले धम्की दिनु भएन, तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा गर्नुभयो, भरोसा राख्नुभयो। हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिउँ भनेर भने उहाँले क्रुसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो, उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयो, अर्थात् तिमीहरूको पापहरू क्षमा भयो, तिमीहरू पवित्र तुल्यायो। सुप्रिय क्रिस्चियनहरू, हामी पाप र परीक्षाबाट हामी अछुत छैनौँ। We are not immune to sin and temptations. हामी पनि पाप र परीक्षाहरूमा पर्छौँ र हामीले हरेक दिन लड्नुपर्ने यो निरन्तर लडाइँ हो। हामीले हरेक दिन पाप र परीक्षाको विरुद्धमा लड्नुपर्छ। किन? मुक्ति पाउनलाई होइन, धर्मी ठरिनलाई होइन, तर धर्मी ठरिएको कारण, मुक्ति पाएको कारण। तर हामी क्रिस्चियनहरूले हाम्रो जीवनमा आइपर्ने त्यो पापको सामना, त्यो परीक्षाको सामना हामी कसरी गर्न सक्छौँ? हाउ डु वी फाइट besetting sin in our lives? Isn't provocation Puritan John Owen le mortification of sin athwa pap lai marne euta namak euta pustak ma kehi sujhav har dinu bhayeko cha ra ti sujhav har sangai ma anta garna chahanchu. Pahilo number 1, hami kasari pap marna sakchau, hami kasari pap sanga ladna sakchau. Number 1, aphno man ma parmeshwar ko pavitrata bare spashta hunus. Be clear about the holiness of God in your mind. आफ्नो मनमा परमेश्वरको पवित्रताबारे स्पष्ट हुनुहोस्। दोस्रो, याद रहोस्, याद गर्नुहोस्, याद रहोस्, नबिर्सिनुहोस्, पापले तपाईँलाई पापप्रति असंवेदनशील बनाउँछ। पापले तपाईँलाई पापप्रति असंवेदनशील बनाउँछ। नम्बर 3, अनुशासित ढङ्गले बाइबलमा आधारित भएर आत्माले डोर्याएको अगुवाई गरेको आत्मा परीक्षणद्वारा पापलाई पहिचान गर्न, चिन्न र त्यसलाई आफूभित्र खोज्न निरन्तर तत्पर हुनुहोस्। अनुशासित ढङ्गले बाइबलमा आधारित भएर आत्माले डोर्याएको आत्मपरीक्षणद्वारा पापलाई चिन्न र त्यसलाई आफूभित्र खोज्न तत्पर हुनुहोस्। अनुशासित ढङ्गले बाइबलमा आधारित भएर आत्माले डोर्याएको आत्मपरीक्षणद्वारा पापलाई चिन्न र त्यसलाई आफूभित्र खोज्न तत्पर हुनुहोस्। चौथो बुदामा जानुभन्दा पहिले, चौथो सुझावमा जानुभन्दा पहिले, अर्को पुस्तक बडी अफ डिभिनिटी नामक पुस्तकमा थोमस वाट्सन भन्नुहुन्छ कि पाप सुन्दर देखियोस् भनेर सैतानले पापलाई आनन्द र त्यो लाभको रङले रङ्ग्याउँछ। तर म तपाईँहरूलाई, म तपाईँहरूले त्यो पापको कुरूप अनुहार रूप देख्न सक्नुहोस् भनेर पापको, पापबाट यसको रङ हटाइदिनेछु। सो हामीले हाम्रो हामीभित्र भएको त्यो पापको कुरूपतालाई हामीले चिन्नुपर्छ। यो सुन्दर देखिन्छ, एकदम ब्युटिफुली पेन्टेड हुन्छ पाप, जहिले पनि सुन्दर रूपमा आउँछ, तर त्यसले आफ्नो मास्क खोल्यो भने, मुखौटा खोल्यो भने हामीलाई थाहा हुन्छ कति कुरूप छ भनेर। सो हामीले आफ्नो पापहरूलाई, यसको कुरूपतालाई देख्न सकौँ। यसको निम्ति हामीले अनुसाधित ढङ्गले बाइबलमा आधारित भएर आत्माले डोर्याएको आत्मपरीक्षणद्वारा पापलाई चिन्न र आफूभित्र भएको पाप खोज्न हामी तत्पर हुनुपर्छ। नम्बर 4, क्रुसमा प्रदर्शित तपाईँप्रतिको उहाँको प्रेम र जीवित ख्रीष्टमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। क्रुसमा प्रदर्शित तपाईँप्रतिको उहाँको प्रेम र जीवित ख्रीष्टमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्। जब जब हामी पाप र परीक्षामा पर्छौँ, हामीलाई परमेश्वरको प्रेममाथि शङ्का गर्ने परीक्षा आउँछ, त्यतिखेर तपाईँले परमेश्वर तपाईँको निम्ति, तपाईँ परमेश्वर तपाईँलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा जुन क्रुसमा उहाँले प्रदर्शन गरिसक्नु भएको छ र ख्रीष्ट मृत्युबाट जीवित भई उठिसक्नु भएको छ, त्यो कुरामा ध्यान दिनुहोस्। र 5, पापी सल्लाहहरूलाई अस्वीकार गर्ने र खराब बानीहरूको प्रतिकार गर्ने असल बानीहरू बसालेर पापी सल्लाहहरूलाई, पापमय सल्लाहहरूलाई, परामर्शलाई अस्वीकार गर्ने, इन्कार गर्ने र खराब बानीहरूको प्रतिरोध गर्ने असल बानीहरू बसालेर त्यस विरुद्ध आफूलाई बलियो बनाउने शक्तिको लागि प्रार्थना गर्नुहोस्। पापी सल्लाहहरूलाई अस्वीकार गरेर खराब बानीहरूको प्रतिरोध अथवा प्रतिकार गर्ने असल बानीहरू बसालेर त्यस विरुद्ध आफूलाई बलियो बनाउने शक्तिशाली सरी शक्तिको निम्ति प्रार्थना गर्नुहोस्। तपाईँले लडिरहेको पापको आग्रहलाई मार्न ख्रिस्टलाई बिन्ती गर्नुहोस्। र अन्तमा सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँको पाप मार्नको निम्ति, निर्मूल पार्नको निम्ति ख्रिस्टमा विश्वास गर्नुहोस्। पापमा मरेकाहरूले पाप मार्न सक्दैनन्। जो पाप र अपराधहरूमा मरेको बेलामै ख्रिस्टसँगै जीव उठाइएका छन् तिनीहरूले मात्र, नयाँ गरी जन्मिएको मानिसले मात्र, नयाँ हृदय भएको मानिसले मात्र पापलाई निर्मूल पार्न सक्छ। त्यसकारण तपाईँको पाप निर्मूल पार्नको निम्ति ख्रिस्टमा विश्वास गर्नुहोस्, किनभने उहाँको रगत, ख्रिस्टको रगत पापग्रस्त आत्माहरूको लागि महान र सार्वभौम औषधि हो। आउनुहोस् हामी प्रार्थना गरौँ।